असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी केही दिन अगाडि एसईको परीक्षाफल प्रकाशित भएको छ। अहिले विद्यार्थीहरू विषय छनौट र कलेज छनौटको प्रक्रियामा हुनुहुन्छ। यो बेला विद्यार्थीको मनोविज्ञान कस्तो हुन्छ र अभिभावकको मनोविज्ञान कस्तो हुन्छ, साथै विषय छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू के हुन्, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना मनोविद, अनन्त केसी। केसीज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतमा केही दिन अगाडि एसईको परीक्षाफल प्रकाशित भएको छ, यति बेला विद्यार्थीहरू विषय छनौटको प्रक्रियामा छन्, यो बेला विद्यार्थीको मनोविज्ञान चाहिँ कस्तो हुन्छ?
भर्खरै एसई भनौँ, अहिले यो पास गरेका विद्यार्थीहरूमा के हुन्छ भने एक किसिमको ऊर्जा हुन्छ, जोस हुन्छ। अनि कहिलेकाहीँ के भइदिन्छ, विशेष गरी प्राइभेट स्कुल पढेका विद्यार्थीहरूको हकमा चाहिँ उनीहरूको स्कुलमा पढाइ अलिक टाइट हुन्छ, एससीमा प्रश्न पत्र अलिक सजिलो आउँछ, परिणामस्वरूप उनीहरूले नतिजा अलिक राम्रो ल्याउन सक्छन्। उनीहरूको ब्याकग्राउन्ड चाहिँ त्यति राम्रो नहुँदा हुँदै पनि कहिलेकाहीँ राम्रो नम्बर आइदिन सक्छ। यो के छ भने यो बोर्डिङ स्कुलको रियालिटी चाहिँ उनीहरूको विद्यार्थीले प्रायः राम्रो नम्बर ल्याउँछन्। अब त्यो विद्यार्थीको ब्याकग्राउन्ड चाहिँ त्यति स्ट्रङ नहुन पनि सक्छ, त्यो हुँदा उसले के सोध्छ भन्दाखेरि राम्रो नम्बर आइसकेपछि साइन्स पढ्नुपर्छ मैले भन्ने सोध, होइन त साइन्समा जान्छु म भन्ने सोध्छ, भोलि डक्टर बन्ने, इन्जिनियर बन्ने, पाइलट बन्ने सपना देख्न थाल्छ। त्यो बेलामा उनीहरूले त्यो विषय लिन खोज्छन्, होइन मैले भने नि गाह्रो विषयमै जाउँ सक्छु होला मैले भनेर त्यो देखासिखी गर्ने एउटा स्वभाव हुन्छ है बच्चामा। त्यो देखासिखी गर्ने स्वभावले गर्दाखेरि के हुन्छ भने अधिकांशको चाहिँ त्यहाँ गइसकेपछि त्यो जुन एसईसम्म पढेको, क्लास टेनसम्म पढेको कोर्स र इलेभेन टुवेल्भ कोर्सको जुन डिफरेन्स हुन्छ नि, त्यो त्यसको स्ट्यान्डर्ड डिफरेन्स हुन्छ, अनि त्यहाँ गएपछि गाह्रो हुन्छ उनीहरूलाई, र त्यो गाह्रो हुनाको परिणामले के हुन्छ, उनीहरू पढ्न नसक्ने अनि दिगदारी हुने, अलिक फ्रस्ट्रेटेड हुने हुन्छ, कतिले फेरि बिचमै विषय चेन्ज गर्नुपर्ने हुन्छ। त्यसर्थ म के भन्न चाहन्छु भने आफ्नो कक्षा 8, 9, 10 कस्तो थियो ब्याकग्राउन्ड, जस्तो आफ्नो कुन चाहिँ विषयमा बढी अब्बलता छ त्यस विषयलाई मध्यनजर गरेर साइन्स लिने कि म्यानेजमेन्ट लिने कि आइटी पढ्ने कि अथवा आर्ट्स पनि राम्रो हुन्छ, आर्ट्समा साइकोलोजीहरू पढ्यो भने मेजर इङ्ग्लिसहरू लियो भने राम्रो हुन्छ, यस्ता विषयहरू होइन यी स्कोप भएका विषयहरू हुन् भन्न चाहन्छु विद्यार्थी भाइ बहिनीहरूलाई। म
अभिभावकको मनोविज्ञान चाहिँ कस्तो हुन्छ यो बेला?
अभिभावकलाई चाहिँ आफ्नो बच्चाको नम्बर हेरेपछि अब फर्स्ट डिभिजन आएको छ भने अथवा भनौँ ए अथवा बी प्लसले पनि पाउँछन्, साइन्स नै पढाउनु पर्छ, साइन्स नै पढ बाबु, त इन्जिनियर बन, डक्टर बन भन्ने नै सोच हुन्छ होइन। तर आफ्नो बच्चा चाहिँ अब कुन विषयमा अब्बल छ भन्ने कुरा चाहिँ बुझ्नु जरुरी छ, म्याथमेटिक्समा, साइन्समा, इङ्ग्लिस जस्ता यी तिनवटा विषयमा कतिको मजबुत छ त्यो आधारमा उसको विषय छान्नु पर्ने हुन्छ। किनकि हामी प्लस टूमा गइसकेपछि त हाम्रा ती अरू विषयहरू छुट्दै जान्छन्, यी मेजर विषय यी तिनवटा विषयले नै हाम्रो डिटरमाइन गर्छ कि हामी कुन विषय पढ्ने कुन विषय नपढ्ने भनेर। त अभिभावकले के बुझ्नु पर्यो भने अभिभावकको एउटा साइकोलोजी के हुन्छ भने सबै मानिसको स्वभाव हो, अरूले के भन्छ, फलानाले के भन्ला, फलानाको सन्तानले यस्तो गरिरहेछ, ऊ छिमेकीको छोरोले यस्तो गर्यो, यसरी तुलना गर्ने बानी हुन्छ। यो मानवीय गुण पनि हो, यो मनोविज्ञान यस्तै हुन्छ। त्यसैले हामीले के बुझ्नु पर्यो भने हामी आफैमा एक युनिक प्राणी हौ, होइन हामीले अरूसँग तुलना गरेर अरूले जे काम गर्यो त्यही गर्नुपर्छ भन्ने छैन। मेरो क्षमता के हो, मेरो स्ट्रेन्थ के हो, मेरो विकनेस के हो, होइन मेरो निमित्त थ्रेट्स के हो र मेरो निमित्त अपर्च्युनिटी के हो, यो सोर्ट एनालाइसिस गर्नु पर्यो कि बुझ्नुभयो नि, मेरो स्ट्रेन्थ के, विकनेस के, अनि मेरो अपर्च्युनिटी के, थ्रेट्स के भनेर यसरी बुझ्न सक्यो भने, राम्रोसँग एनालाइसिस गरेर गर्यो भने, विषयलाई राम्रो ढङ्गले छान्न सक्यो, आफूले सक्ने जस्तो लाग्यो भने त्यस्ता विषयहरू पढ्नु राम्रो।
मैले यहाँनिर जान्नकै मात्रै चाहेको भने यो बेला अभिभावकको मनोविज्ञान चाहिँ कस्तो हुन्छ, उनीहरूको मनमा के कुरा खेलिरहेको हुन्छ, उनीहरूले के कुरा गर्न खोजिरहेका हुन्छन्?
मन त उद्वेलित भइ नै हाल्छ यति बेला, होइन? किन उद्वेलित हुन्छ भन्दा भर्खर आफ्नो छोराले एसई दिएको छ, फेरि एसई भनेपछि नेपालमा धेरै यसको चाहिँ यो भेग रूपमा लिइन्छ यसलाई, अलिकति अब अहिले त अलि यसको चाहन घट्यो, पहिला जस्तो छैन, तर पनि उनीहरूलाई के हुन्छ भने कुन क्याम्पस पढाउने एउटा त्यो, कुन विषय पढाउने अर्को त्यो हुन्छ, अनि कसरी त्यही भनौँ न एक प्रकारले रोमाञ्चित भइरहेको हुन्छन् कि उनीहरू, त्यो रोमाञ्चित हुँदाखेरि गरिएको निर्णय चाहिँ सधैँ सही नहुन पनि सक्छ, बुझ्नु भने एक्साइटमेन्टमा गरिएको निर्णयहरू चाहिँ सही नहुन सक्छ, त्यसैले सही हुन पनि सक्छ, नहुन पनि सक्छ, हुन पनि सक्छ, सोचेर सम्झेर उनीहरूको सोच भनेको कुन कलेज पढाउने, कहाँ पढाउँदा राम्रो होला, होइन, कुन विषय पढाउने भन्नेमै ध्यान हुन्छ यति बेला त, अरू त खासै उनीहरूको त्यस्तो हुँदैन, सकेसम्म राम्रै विषय पढाउन पाइयो छोराछोरीलाई भने चाहिँ भनिन्छ नि डक्टर इन्जिनियर भने चाहिँ एउटा इज्जत हुन्छ भन्ने सोच चाहिँ सबैको, त्यही अनुसार अपब्रिङ्गिङ नै गरे हुन्छ उनीहरूले, भनौँ त्यही अनुसार नै हेर भविष्यमा गएर डक्टर बन्नुपर्छ इन्जिनियर बन्नुपर्छ भनेर उनीहरूले त्यसरी अपब्रिङ्गिङ गरेको नै हुन्छ क्या बच्चाहरूलाई पनि।
अभिभावकको मनोविज्ञान एकातिर हुने, छोराछोरीको मनोविज्ञान एकातिर हुने, यो दुईटा प्रकारको मनोविज्ञानको द्वन्द हुने सम्भावना कतिको हुन्छ यो बेला?
अभिभावकले जे चाह्यो अधिकांश बच्चाहरूले त्यही बाटो हिँड्न खोज्छन् यो खुसीको माहौलमा चाहिँ, त्यति बेला उसले बाबु आमाले भनेको नि मान्छ, ए आफ्नो विषय नै हेरिराखेको हुन्छ उसले, होइन सर्टिफिकेट हेर्छ हो भन्ने हुन्छ, तर उसको आन्तरिक मन चाहिँ के हुनुपर्छ भन्दा उसले आफूलाई चिन्नुपर्छ त्यति बेला चाहिँ, कि हिजो म 8 कक्षामा 9 कक्षामा 10 कक्षामा मेरो लेभल के थियो, म कस्तो किसिमको विद्यार्थी हुँ, टिचरबाट मलाई कस्तो फिडब्याक आउँथ्यो, होइन मेरो लेभल त उसको लेभल त उसलाई थाहा हुन्छ नि, मानिसले बाहिर जति सुकै देखाए पनि आफ्नो कमजोरी भित्र त स्वयंलाई थाहा हुन्छ नि, अरूलाई त थाहा हुँदैन नि त, हो त्यो आफूलाई थाहा भएको कुरामा टेकेर अगाडि बढ्नुपर्छ भन्छु विद्यार्थी भाइ बहिनीहरूले।
यो अभिभावकले एउटा विषय पढाउन चाहने, विद्यार्थीले अर्कै विषय पढाउन चाहने, यो दुईटा बीचको द्वन्द हुने सम्भावना कतिको हुन्छ?
द्वन्द धेरै कममा हुन्छ, यो चाहिँ अभिभावकले प्राय चाहिँ यो पढ भन्ने पढ भन्दाखेरि त्यही पढ्ने छोराछोरी पनि हुन्छन्, कतिपय केसमा चाहिँ छोराछोरीले म यो विषय पढ्छु है भन्दा हुन्छ भन्ने बाबुआमा पनि हुन्छन्, अनि यो चाहिँ कस्तो भने 33% जस्तै हुन्छ कि, बुझ्नु भने 1/3 नै हुने भयो, अनि कति चाहिँ द्वन्द हुन्छ, ए पढ भने त ए पढ यस्तो भयो भन्ने पनि हुन्छ,
विद्यार्थीले एउटा विषय पढ्न चाहने, अभिभावकले अर्कै विषय पढाइदिने, यी दुई कुराको बीचको त्यो एक आपसको कुरा नमिलिसकेपछि यसले पार्न सक्ने असर चाहिँ के हुन्छ?
यसले चाहिँ यस्तो हुन्छ, द्वन्दमा त एउटा विषय छान्नु नै परिहाल्छ, होइन, अब यो बच्चाले नमान्दा नमान्दै अभिभावकले प्रेसर दिएर पढायो भने चाहिँ त्यसले चाहिँ गलत नतिजा निकाल्ने भयो, होइन, म्याक्सिमम 90% त्यसले गलत नतिजा निकाल्छ, र विद्यार्थीले आफूले यो पढ्छु भन्दा भन्दै उसलाई त्यो पढ्न दिनुपर्छ, यदि यति बेला चाहिँ विद्यार्थीले जे भन्छ उसले चाहेको विषय पढ्न दिनुपर्छ।
भन्न खोजेको के हो भने विद्यार्थीले आफूले पढ्न चाहेको विषय पढ्न नपाएर अभिभावकको दबावमा यसरी पढाइयो भने यसले पार्न सक्ने असर के हुन्छ, उसको त्योभन्दा पछाडिको असर के हुन सक्छ भनेर मैले जान्न चाहेको।
यसको सर्ट टर्म असर चाहिँ त्यो बच्चाले खासै प्रगति गर्न सक्दैन, उसलाई रुचि नै हुँदैन त्यो विषयमा, होइन, उसमा दिगदारीपन, अलिकति फ्रस्ट्रेसन जस्तो, अनि घरमा पनि इरिटेट हुने, होइन, अलि डिप्रेस्ड हुने, एङ्जाइटीहरू हुने, त्यस्तोको स्वभाव चाहिँ वृद्धि हुन्छ, होइन, चिडचिडापन बढ्छ, उसले चाहेको ठाउँमा पढ्न पाएन, चाहेको विषय पढ्न पाएन भने, र फेरि के हुन्छ भने उसलाई पनि केही कुरा थाहा त हुन्छ कि यो विषय पढ्दा राम्रो हुन्छ भनेर बुझेको हुन्छ। अर्को कुरा लङ टर्म इस्युबाट चाहिँ के पर्छ भन्दाखेरि उसको चाहिँ फ्यामिली रिलेसनै बिग्रिन्छ, पछि गएर यदि त्यो विषयमा ऊ सक्सेसफुल हुँदा पनि प्रेसरले सक्सेसफुल हुँदा पनि, म तपाईँलाई सानो एउटा घटना भन्छु, एकजना त्यस्तै गरी प्यारेन्ट्सले प्रेसरमा पढाउनु भयो, छोरो डक्टर त बन्यो तर उसको फ्यामिलीसँग कहिले राम्रो सम्बन्ध हुन सकेन, किनकि उसलाई त्यो डक्टर भएर पनि खुसी थिएन क्या, ऊ डक्टर त भयो तर डक्टर भइसकेपछि पनि ऊ खुसी थिएन, प्यारेन्ट्सको लक्ष्य चाहिँ पुरा भयो तर ऊ स्वयं छोरो चाहिँ खुसी नभएले गर्दा अहिले पनि ऊ अमेरिकामा बस्छ, ऊ कहिले पनि नेपाल फर्काउँदैन, है, प्यारेन्ट्समा त्यति मैले चिनेकै मान्छेहरू हुन्, त्यति राम्रो सम्बन्ध छैन, उसको रुचिको विषय चाहिँ अर्को थियो, उसको रुचिको विषय चाहिँ लिटरेचर थियो, होइन, तर ऊ डक्टर त भयो तर उसलाई त्यो अब पेसागत रूपमा अलिअलि गर्छ पनि उसले। अनि अर्को मेरो एकजना सिनियरको हुनुहुन्छ, एमबिबिएस त पास गर्नुभयो तर पेसा अर्कै गर्नु, किनकि रुचि त अर्को थियो, फ्यामिली प्रेसरमा, सोसाइटीको प्रेसरमा थियो, त्यो विषय लियो, अब त्यत्रो वर्ष लागेर सरकारी कोटामा 60-70 लाखको चाहिँ फ्री कोर्स पढेर त्यत्रो पैसा सकाएको व्यक्तिले फेरि त्यो प्र्याक्टिस गर्दैन, अर्को काम गर्छ भने त्यो त सरकारको पनि वेस्टेज भयो पैसा, अनि उसको समय पनि बर्बादी भयो, र त्यसले फ्यामिलीमा पनि खासै खुसी त दिएन नि त, होइन, त्यसैले विद्यार्थीले के चाहन्छ, उसको रुचि के हो, त्यो अनुसारको विषय छान्न दिनु पर्दछ।
यो छोराछोरीको रुचि भन्दा अर्को विषय पढाउनु हुँदैन भन्ने कुरा अभिभावकलाई जानकारी हुँदैन कि जानकारी भएर पनि त्यो अन्य कुनै कारणले गर्दा आफ्ना बालबालिकालाई आफ्ना छोराछोरीलाई यो आफूले चाहेको आफूलाई मन परेको विषय अभिभावकलाई मन परेको विषय जबरजस्ती पढ्न पठाउनुको कारण चाहिँ के होला?
अभिभावकलाई के हुन्छ भने साइकोलोजी कस्तो हुन्छ भन्दाखेरि प्रत्येक अभिभावक आफूले जीवनमा गर्न नसकेको काम जो त्यो अपूर्ण भइरहेको हुन्छ इन्फेरियोरिटी कम्प्लेक्स एउटा बसिरहेको हुन्छ कि हीनताबोधी मनस्थिति चाहिँ भइरहेको हुनाले गर्दाखेरि आफूले अचिभ गर्न नसकेको कुरा मेरो सन्तानले गरिदियोस् भन्ने एउटा इगो रहन्छ कि बुझ्नुभयो नि आफ्ना सपनाहरू छोराछोरीबाट पुरा भएको देख्न चाहने आफ्ना इच्छाहरू छोराछोरी मार्फत पुरा भएको हेर्न चाहने छोराछोरी खुसीको लागि होइन स्वयंको खुसीको लागि स्वयंको आत्मसन्तुष्टिको लागि यो मानवीय स्वभाव हो त्यसैले यो अभिभावकले के बुझ्नुपर्छ भन्दाखेरि तपाईँको खुसीको निमित्त तपाईँको इच्छापूर्तिको निमित्त होइन स्वयं तपाईँको बच्चाको इच्छा चाहना आकांक्षा र भविष्यको निमित्त चाहिँ तपाईँहरूले उसलाई विषय छान्न दिनुपर्दछ तर त्यहाँ विषय छान्दै गर्दाखेरि के बुझ्नु पर्दछ भने त्यो विद्यार्थीले आफ्नो पनि इन्टेलिजेन्स भर्सेस इन्ट्रेस्ट मैले शब्द याद गर्नु चाहिँ इन्ट्रेस्ट भर्सेस इन्टेलिजेन्स जस्तो उसलाई गीत गाउने रहर छ तर स्वर चाहिँ त्यो बोरा च्याटे जस्तो छ भने अब गीत गायक बनेर भयो त त्यसरी के गर्नुपर्छ इन्टेलिजेन्स 80% हो इन्टेलिजेन्सलाई हेर्नुपर्छ भने 80% चान्स इन्टेलिजेन्सलाई दिने इन्ट्रेस्टलाई 20% राख्ने जस्तो त्यो व्यक्ति के बन्न सक्छ जस्तो गायक त बन्न सक्दैन सङ्गीतकार बन्न सक्छ नि बुझ्नुभयो नि मेरो इन्ट्रेस्ट के हो मेरो इन्टेलिजेन्स के हो भन्ने कुरालाई अनि अर्को एक्सपेक्टेसन भर्सेस रियालिटी एक्सपेक्टेसन गर्दै गर्दा रियालिटी म कुन ग्राउन्डमा उभिएको छु मैले टेकेको ग्राउन्ड कतिको मजबुत छ जम्प गर्नुभन्दा अगाडि ग्राउन्ड मजबुत भएन भने दलदलमा भासिन्छ त्यसैले मैले टेकेको जमिन कति मजबुत छ पनि हेर्नुपर्छ र अर्को कुरा ठिक छ जमिनको धरातल राम्रो छैन म मेहनत गर्छु भन्ने भिजन छ त्यो एउटा चाहिँ डिटर्मिनेसन छ दृढ निश्चय छ भने चाहिँ म यो बन्छु भन्यो भने फेरि यो सुरुवात पनि हुन सक्छ है फेरि
कहिलेकाहीँ विद्यार्थीहरू साथीले पढेकै विषय पढ्न चाहने सम्भावना पनि हुन्छ यसरी साथीको चाहनामा पढ्ने त्यो विद्यार्थीले साथीको चाहनामा पढिसकेपछि त्यसले कस्तो प्रकारको असर गर्छ दीर्घकालमा
तपाईँले एकदम राम्रो प्रश्न उठाउनु भयो बढी चाहिँ के हुन्छ स्कुलमै पढेका साथीहरूसँगै पढ्न पायो भने त्यही विषय पढ्न पायो भने आफू पनि कमजोर छैन है तिमीहरू जत्तिकै मजबुत छु भन्न देखाउनको लागि पनि उनीहरू त्यस्तो गर्छन् त्यसले त के गर्छ तिनीहरूको केही समय बर्बाद गर्छ नि त केही समय बर्बाद गर्छ विषय चेन्ज गर्नुपर्ने हुन्छ एक दुई वर्ष चाहिँ त्यसै लस हुन सक्छ र अर्को कुरा फेरि अहिले चाहिँ कस्तो ट्रेन्ड चलेको छ भने अहिलेको समय यसरी गयो कि हामीले यसलाई बोल्नै पर्छ अब यो गर्लफ्रेन्ड बनाउने बोयफ्रेन्ड बनाउने यो हेर्नुहोस् है 9-10 पढ्दा आफ्नो गर्लफ्रेन्ड जहाँ पढ्यो या बोयफ्रेन्ड जहाँ पढ्यो त्यही कलेज गइदिनु पर्ने टाढा भए पनि गइदिनु पर्ने त्यसलाई प्यारेन्ट्सलाई दबाब दिने र प्यारेन्ट्सले के छ भने मेरो छोरोको क्यारेक्टर के छ किनकि अल्टिमेट गोल अफ एजुकेसन इज बिल्डिङ क्यारेक्टर हो कि होइन चरित्र नै छैन भने चरित्र राम्रो छैन भने त्यो शिक्षाको के अर्थ त संस्कार छैन भने शिक्षाको के अर्थ र शिक्षाको अन्तिम लक्ष्य भनेको संस्कार निर्माण गर्नु हो चरित्र निर्माण गर्नु त्यसबाट के चाहिँ विचार गर्नुपर्छ भने मेरो छोराले निर्णय त गर्यो मेरी छोरी निर्णय त गरिन् तर त्यसको साथसाथै यिनीहरूले यो ढिपी गरेछन् भने कुनै पनि कुरा ज्यादा ढिपी गर्छन् भने पछाडि त्यसको साइडमा के छ कि भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ आफ्ना छोराछोरीको बारे खोज तलास गर्ने उनीहरूको सोसल साइटहरूलाई चाहिँ पासवर्ड आफूले पनि राख्ने यस्तो काम पनि गर्नुपर्दछ र अधिकांशको सोच तपाईँले पनि तपाईँ पत्रकार हुनुहुन्छ तपाईँलाई धेरै कुरा थाहा छ जस्तो कि अधिकांशले तपाईँलाई अहिले बाटा बोल्दै गरेको सुन्नुभयो भने त्यहाँ गएपछि गर्लफ्रेन्ड बनाउने हो बोयफ्रेन्ड बनाउने हो बङ्क गर्ने हो उनीहरूको मनमा के छ भने एकदम कचरा भरिएको छ सैतानी दिमाग छ कि अधिकांशको यस्तै हुन्छ फेरि केही जेन्युइन विद्यार्थी हुन्छन् जो पढ्न जान्छन् कलेज बाँकी चाहिँ जाने तपाईँले हेर्नुहोस् न कहिलेकाहीँ बिहान हेर्नुहोस् त बच्चाहरू कलेज बङ्क गरेर रेस्टुरेन्टमा गएर बसिरहेको हुन्छन् सिनेमा हलमा गएर हुन्छन् हाइकिङ गइराखेका हुन्छन् र यसमा चाहिँ प्यारेन्ट्सले बुझ्नु पर्यो कि मेरो छोरो या मेरी छोरी के गर्दैछन् यिनीहरूको चाहिँ ट्र्याकिङ गर्नु पर्यो यो चाहिँ अत्यन्त महत्त्वपूर्ण छ यो प्लस टूको लागि
स्कुलमा एक प्रकारको जुन बन्धन हुन्छ एक प्रकारको जुन समयले बाँधिएका हुन्छन् त्यस पछाडि 11-12 गएपछि त्यो स्वतन्त्रता हुन्छ भन्ने मानसिकता पनि विद्यार्थीमा हुन्छ होइन
हो यो जस्तो हामीले पनि गाई बस्तु बाँधिरहेको गाई बस्तु छोड्यो भने बडो दौडिन्छ नि होइन एकैचोटि फ्री हुँदाखेरि त्यो उनीहरूमा त्यो एक प्रकारको म त स्वतन्त्र भएँ म जति बाठो कोही छैन म जति जानेको कोही छैन म जति बलियो पनि कोही छैन मास्टर्सलाई पनि रेस्पेक्ट नगर्ने टिचरहरूलाई पनि होइन ठाडठाडै बोल्ने त्यस्तो स्वभाव आउँछ उनीहरू जानेको छु भन्ने एउटा घमण्ड त्यो भ्रममा रहन्छन् उनीहरू त्यसको लागि चाहिँ कलेजहरूले पनि बेला बेला मोटिभेसनल क्लासेस राख्ने अनि पछि त्यो स्कुलबाटै अपब्रिङिङ हुनुपर्ने कुरा हो यो हुन चाहिँ कतिपय स्कुलले गरिराखेका पनि छन् होइन उनीहरूलाई त्यो 9-10 करियर काउन्सिलिङ गरिसकेका हुन्छन् कतिपय स्कुलले चाहिँ राम्रा स्कुलहरूले अधिकांश 99% स्कुलले चाहिँ गरेको हुँदैन त्यो कुरालाई कलेजमा गएर पनि सुरुवात गर्न सकिन्छ
कहिलेकाहीँ विद्यार्थीलाई अभिभावकले 11-12 विद्यार्थी भर्ना गर्न जाँदाखेरि त्यो विद्यार्थी भर्ना गर्ने ठाउँको त्यो कलेजको व्यक्तिहरूले पनि कहिलेकाहीँ विद्यार्थीलाई त्यो उनीहरूको इच्छा भन्दा अन्तत्र मोडिदिने सम्भावना कतिको हुन्छ
उनीहरूले चाहिँ प्यारेन्ट्सको कुरा सुन्न खोज्छन् स्कुलका कलेजका मानिसहरूले किनभने प्यारेन्ट्सले फी तिर्ने हो भने सोचेर बाबु तिमी यसो गर नि त हाम्रो स्वभावै हुन्छ ठुलाले भनेको मान्नुपर्छ भन्ने स्वभाव हुन्छ नि यो ठुलाले भनेको मान्नुपर्छ भन्दा नि उसको त्यो प्रोफाइल हेर्ने हो कि हामीले एकाडेमिक प्रोफाइल हेर्नुपर्छ एकाडेमिक प्रोफाइल पनि मैले तपाईँलाई एससीको हेरेर निर्णय नगर्नु भनिसकेँ होइन एससीमा मलाई मैले पढाउँदाखेरि पनि कतिपय विद्यार्थीहरूले जो विद्यार्थी 60% ल्याउन नसक्ने विद्यार्थीहरूले एससीईमा त्यो हुनसक्छ त्यहाँ अब चिड चोरेर होला या साथ दायाँ बायाँ सोधेर पनि होला 85-86% हेरेको छ होइन जसको 60% ल्याउने पनि त्यो क्षमता एबिलिटी छैन अब उसले गएर पछि के गर्यो साइन्स पढ्यो हेर्नुहोस् है साइन्स पढ्यो 2 वर्ष खेर गयो त्यसपछि म्यानेजमेन्ट गयो अब त्यो उसलाई फेरि त्यो यता फेलियर भइसकेको एउटा ह्याङ रहन्छ नि त्यसले म्यानेजमेन्टै खास सक्सेसफुल हुन सकेन अनि अन्तत गर्दा आर्ट्समा गयो अनि अलिअलि पढ्यो त्यसपछि विदेशतिर लाग्यो होइन एकाडेमिकली उसले कुनै इम्प्रुभमेन्ट गर्न सकेन लाइफमा एचिभ गर्न सकेन नि त 9-10 के छ त 9-10 पढ्दाखेरि नै उसको एबिलिटी के छ त्यसलाई विचार नगरिकन हामीले चाहिँ उसको एसईको रिजल्टको भरमा मात्रै डिसिसन गर्नु हुँदैन
एसईमा ल्याएको जीपीएलाई आधार बनाएर उच्च शिक्षामा त्यो विशेष छनौटको आधार बनाइनु हुँदैन भन्न खोज्नु भयो
एकदम मैले भन्नु खोजेँ एसईकोलाई मात्रै आधार नबनाऊ एसई पनि एउटा आधार चाहिँ हो तर एसईलाई मात्रै चाहिँ त्यसलाई जम्मा 40% राखिदिउँ है 60% चाहिँ हाम्रो 10 कस्तो थियो उसको पढ्ने हेबिट कस्तो छ ऊ दिनमा कति मेहनत गर्न सक्छ अब ऊ घुमफिर गर्ने स्वभावको छ कि एक ठाउँमा बसेर साइन्स पढ्न चाहने विद्यार्थीले एक ठाउँमा पोलिटिक्स कसेर 4 घन्टा बस्न सक्छु भन्ने निर्णय गर्नुपर्छ यसरी समयको टाइम म्यानेजमेन्टको कुराहरू भयो माइन्ड म्यानेजमेन्टको कुराहरू भयो यी सबैलाई मिलाउनु पर्ने हुन्छ
त्यो पढ्न जाने कलेजकोले विद्यार्थीलाई काउन्सिलिङ गर्नुपर्ने जरुरी कति हुन्छ
एकदमै हुन्छ जरुरी किनभने त्यो बेलामा अहिले तपाईँले भन्नुभयो नि भर्खरै बन्धनबाट मुक्त भएको चिजलाई फेरि त्यो जङ्गली घोडा जस्तो हुन्छ त्यतिखेर उनीहरू होइन जङ्गली घोडा मान्छेको नियन्त्रणमा आउँछ त आउँदैन नि त त्यसैले त्यो बौलाएको हात्ती जस्ता भएका हुन्छन् त्यतिखेर तिनीहरू आफ्नै सुरुमा हिँड्ने अनि यही बेला हो तिनीहरू फेरि गलत लाइनमा पनि जान सक्छन् है नयाँ नयाँ साथी भेट हुन्छ अनि उसले एउटा स्कुलको साथी अर्को स्कुलको साथी एउटा संस्कारमा हुर्केको अर्को संस्कारमा हुर्केको त्यो मिक्स कल्चरमा आउँदाखेरि फेरि टिनेजर्स माइन्ड कस्तो हुन्छ भने नि कन्फ्युजिङ माइन्ड हो टिनेजर्स माइन्ड भनेको टिनेजरलाई के हुन्छ आफूले जानेको छैन भन्ने कहिले पनि थाहा हुँदैन फेरि जानेको पनि कम हुन्छ यो टिनेजर्स माइन्डको चाहिँ अलिकति क्रिटिकल हुन्छ अनि यही बेलामा कुलतमा पस्ने चुरोट खान थाल्ने हुक्का खान थाल्ने त्यसपछि रक्सी खान पनि थाल्ने अनि घुमफिर गर्न खोज्ने नयाँ नयाँ बाइक किन्नुपर्ने बाइक दौडाउनु पर्ने यस्ता यस्ता साइकोलोजीहरू आउँछन् त्यसैले उनीहरूलाई कलेजमा नै सही रूपमा काउन्सिलिङ गरिएन भने उनीहरू फेरि गलत बाटोमा जान सक्छन्
अहिले जे जति कलेजहरू छन् त्यो सामुदायिक होलान् निजी होलान् उनीहरूले विद्यार्थीलाई काउन्सिलिङ कति गरिरहेका छन् उसो भए
धेरै कमले गरिरहेका छन् धेरै कमले यो अहिले त हुन त नेपालमा साइकोलोजिस्टहरूको पनि कमी नै छ साइको सोसल काउन्सिलर साइको एजुकेसनल काउन्सिलरहरू कमी छ तर म के भन्छु भने यो सुरुवातमा नै कलेजहरूले चाहिँ सबैले नै गर्नुपर्छ जस्तो बच्चाहरूलाई मोटिभेसनल क्लास दिने हो अर्को चाहिँ यो कसरी पढ्ने भन्ने विषयमा म थोरै अहिले चाहिँ बताइदिन्छु तपाईँलाई होइन कसरी पढ्दा फास्ट पढ्न सकिन्छ धेरै पढ्न सकिन्छ भन्ने विषयमा जस्तो पहिलो कुरा त के हुनु पर्यो भने मैले बच्चाहरूलाई भन्छु 80-20 प्रिन्सिपल एप्लाई गर 80-20 प्रिन्सिपल एप्लाई गर्नु भने के हो भने 80% चाहिँ कोर्स अफ स्टडीलाई दिने 20% चाहिँ आफ्नो हबीमा युज गर्ने कि जस्तो कसैलाई गिटार बजाउन मन लाग्ला गाउन मन लाग्ला अब स्विमिङ गर्न मन लाग्ला स्पोर्ट्समा जान मन लाग्ला 20% टाइम चाहिँ त्यसमा दिने 80% कोर्सलाई दिने पढाइलाई दिने र त्यही त्यो के गर्नुपर्छ भन्दाखेरि यो 2 वर्ष चाहिँ म एकदमै मेहनत गरेँ भने मेरो लाइफ चाहिँ अर्को हुन्छ है यो 2 वर्षको मेहनतले चाहिँ मेरो भविष्यलाई नयाँ मोड दिन्छ भन्ने चाहिँ सोच्नु पर्यो 2 वर्ष दुःख गर्नु पर्यो त्यो 80-20 प्रिन्सिपल अप्लाई गर्न साथसाथै जस्तो के गर्ने माइन्ड म्यानेजमेन्टका कुराहरू भए योगा मेडिटेसन गर्ने रेगुलर एक्सर्साइज गर्ने डाइटमा ध्यान दिने अनि बायोलोजिकल क्लक मिलाउने जस्तो बायोलोजिकल क्लक भनेको सुत्ने खाने उठ्ने बस्ने यो समय चाहिँ फिक्स हुनु पर्यो पढ्दाखेरि सकभर एकै स्थानमा बसेर पढ्ने गर्नु पर्यो त्यो स्थानमा बसेर उसलाई के त्यो भाइब्रेसन बनिसकेका हुन्छ अनि अर्को कुरा चाहिँ एभ्री बुक पढ्ने होइन एक पटक पढ्दाखेरि एउटा च्याप्टर टोटल कन्सेप्ट बुझेर पढ्ने बानी बसाल्नु पर्यो त्यो कन्सेप्ट क्लियर नभएसम्म त्यही मात्रै पढ्नु पर्यो अनि टाइम म्यानेजमेन्ट गर्नु पर्यो होइन अब त्यसै गरी पढ्दाखेरि के गर्नु पर्यो, किताब पढिन्छ भने भर्टिकल रिडिङ सिस्टम भनिन्छ, होराइजेन्टल रिडिङ होइन, भर्टिकल रिडिङ गर्नु पर्यो। यो तपाईँलाई मैले अडियोमा बताउँ अलिक अप्ठ्यारो छ, भर्टिकल रिडिङ भनेको सर्ट हेर्दै तल तल पढ्दै आउने हुन्छ, नोट्स बनाउनु पर्यो, सर्ट नोट्स सबै पढ्नु पर्दैन, लाइन बाई लाइन पढ्नु पर्दैन, सर्ट नोट्स बनाउने। त्यसपछि अर्को कुरा, पढेका कुरालाई भिजुलाइज गर्ने, भिजुलाइजेसन टेक्निक हुनु पर्यो, भिजुलाइज गर्न सिक्नु पर्यो हो। अनि मेमोरी पावर बिल्डिङ गर्नको लागि चाहिँ हामीहरूको विभिन्न योगासनहरू हुन्छन्, अब प्राणायामहरू हुन्छन्, ध्यान गर्ने बानी बसाल्नु पर्यो। अनि अर्को के हुन्छ भने एउटा एनएलपी भनिन्छ कि न्युरो लिङ्ग्विस्टिक प्रोग्रामिङ गर्ने, कसरी मेडिटेसनमा बसेर आफूले आफूलाई अटो सजेसन दिने कि म यो गर्छु भनेर, यस्ता कुराहरू गरियो, पोजिटिभ थिङ्किङ राख्ने, सधैँ पोजिटिभ बस्ने। अनि महत्त्वपूर्ण के कुरा के छ भन्दाखेरि केही केही सेल्फ हेल्प सम्बन्धी किताबहरू, जस्तो म नामै भनिदिन्छु, सुरुवात केबाट गर्न सकिन्छ भन्दाखेरि द पावर अफ पोजिटिभ थिङ्किङबाट गर्न सकिन्छ हो, द पावर अफ योर सबकन्सियस माइन्डबाट गर्न सकिन्छ, अनलिमिटेड पावर भन्नेबाट गर्न सकिन्छ, अनि द म्याजिक अफ थिङ्किङ बिग, यस्ता किताबहरूले चाहिँ होइन, अब कसैलाई धनी हुनु छ मन छ भने थिङ्क एन्ड ग्रो रिच भन्ने किताब पनि छ, यस्ता यस्ता किताबहरू पढ्ने, विचार विज्ञान भन्ने हाम्रो खप्तर बाबा किताबहरू, यस्ता किताबहरू पढ्ने गर्यो भने चाहिँ उनीहरूको सोचमा परिवर्तन आउँछ र जीवन नै नयाँ बन्छ।
अन्तिममा अब विद्यार्थीले अब विशेष छनौट गर्दाखेरि के कुरामा ध्यान दिनुपर्छ?
विशेष छनौट गर्दाखेरि पहिले मैले अघि नै भने आफ्नो ट्र्याक रेकर्ड हेर्ने, 8, 9, 10 र एसई यसलाई जोडेर यसको ट्र्याकलाई हेरेर रेकर्ड हेर्दाखेरि इम्प्रुभमेन्टमा छ कि होइन, डिसइम्प्रुभमेन्टमा छ त्यसलाई हेर्ने, जस्तो म्याथमेटिक्स पढेको छ 8 भन्दा 9 10 बढ्दैछ कि घट्दैछ, त्यसै गरी साइन्समा के भइरहेछ, अब उसका केही ड्रब्याक्सहरूले गर्दाखेरि त्यस्ता भइरहेछन् कि, ती कुराहरूलाई पनि के गर्नुपर्छ, ध्यान दिनुपर्दछ। अनि यसरी उसले आफ्नै विषयलाई एनालाइसिस गरेर, आफ्नै पर्सनल प्रोफाइललाई एनालाइसिस गरेर एकपटक उनीहरूको त्यो विद्यार्थी जो स्कुलमा पढेको छ त्यसै स्कुलका सिनियर टिचरहरूलाई भेटेर प्यारेन्ट्सहरूले सबभन्दा राम्रो उपाय चाहिँ मेरो छोरालाई साइन्स पढाउँदा कस्तो छ, म्यानेजमेन्ट पढाउँदा कस्तो छ, आर्ट्स पढाउँदा कस्तो छ, आइटी पढाउँदा कस्तो छ भनेर सोध्नुभयो भने चाहिँ त्यो अत्यन्त राम्रो उपाय हुन्छ। र विद्यार्थीले पनि आफूले नडराइकन, कोही कोही विद्यार्थी प्यारेन्ट्ससँग डराउने बानी हुन्छ होइन, आफ्नो कुरा नखोल्ने बानी हुन्छ, निर्धक्क भनेर मलाई यो विषय चाहिँ पढ्न इच्छा छ, म यसमा यस्तो गर्न सक्छु भनेपछि उसले आफ्नो रुचिको विषय पढ्न पायो भने के हुन्छ त भन्दा उसले बढी समय दिन्छ, त्यसमा लगाव दिन्छ, यो कुरालाई बुझेर हामीले कलेज छान्यौँ। अनि कलेज पनि छान्दाखेरि राम्रो खालको कलेज छान्नु पर्यो होइन, त्यो कलेजको म्यानेजमेन्ट कस्तो छ, त्यो कलेजमा यसरी करियर काउन्सिलिङ हुन्छ कि हुँदैन, मोटिभेसनल क्लासेसहरू हुन्छ कि हुँदैन, विद्यार्थीहरूको लागि चाहिँ के हुन्छ भने यो मोटिभेसन भनेको चाहिँ यो हामी नुहाए जस्तै हो कि, नुहाएपछि फ्रेस हुन्छौँ नि त्यस्तै हो, अनि यसरी गरियो भने विद्यार्थीहरूले राम्रोसँग अगाडि बढ्न सक्छन्।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति यहाँलाई रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट हार्दिक धन्यवाद।
धन्यवाद तपाईँलाई पनि, र सम्पूर्ण एसी पास गर्नुभएका भाइ बहिनीहरूलाई धेरै धेरै बधाई तथा शुभकामना, राम्रोसँग मेहनत गर्नुहोस्, 2 वर्षसम्म मेहनत गर्नुभयो भने तपाईँको भविष्य अर्को बन्छ, तर अहिले हल्लिने घुम्ने फिर्नेमा ध्यान दिनुभयो भने यसैले तपाईँको भविष्यलाई फेरि कमजोर बनाउँछ भन्दै बिदा हुन्छु, नमस्कार।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म, कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु, सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।